नौजवानों का रिकॉर्ड एक तरह से कम उम्र मुजरिमों जैसा होता है और वो स्कूलों में मसाइल पैदा करते हैं, लेकिन ये कोई वाहिद वजह नहीं है। ये अल्फाज थे स्टीफन लेकॉम्ब के। नकाद कहते हैं कि ये मुसवदाए कानून बुनियादी हकूक़ के मुनाफी है और उनका कहना है कि ऐसे कवानीन की मंजूरी की कोशिशें जो यूरोपियों के खिलाफ दहशतगर्दी से मुतालिक हों कामयाब नहीं हो सकते। यास्मीन जमील, वॉइस ऑफ अमेरिका, वाशिंगटन।
इस वक्त पाकिस्तान में जुमे की सुबह के 6:30, भारत में 7 और यहाँ वाशिंगटन की घड़ियों में जुमेरात की शब के 9:30 बजे हैं। खबरों के एक नए बुलेटिन के साथ अंजुम हेरल्ड गिल आपकी खिदमत में हाजिर है। बलूचिस्तान के लौरालाई डिस्ट्रिक्ट में मुसल्ला अस्करियत पसंदों के हमले में सिक्योरिटी अहलकार हलाक हो गए। हुकाम ने हमला आवरों की तलाश शुरू कर दी है। इस बारे में क्वेटा से सतार काकड़ की रिपोर्ट।
बलूचिस्तान के जिला लौरालाई के इलाके दुक्की में फ्रंटियर कोर की एक चेक पोस्ट पर नामालूम मुसल्ला अफराद ने खुदकार हथियारों से हमला करके नीम फौजी दस्ते FC के 5 अहलकारों को हलाक और 2 को जख्मी कर दिया। DSP लौरालाई अजीज बुजदार के मुताबिक 2 गाड़ियों में सवार नामालूम मुसल्ला अफराद जुमेरात को अलल सुबह 3 बजे दुक्की के इलाके में वाकया कोयले के कानों वाले इलाकों में दाखिल हुए और वहां कायम FC की एक चेक पोस्ट पर पहले 2 रॉकेट दागे और बाद अजा जदीद हथियारों से हंदादुंद फायरिंग की।
ये 7 बंदे इस पिकेट पे थे, 7 बंदे, वो 7 बैग में से 5 उसमें शहीद हो गए, 1 जख्मी है और 1 वो बच गया। तो सर ऑपरेशन भी हो रहा है, तलाश भी उनकी हो रही है, सारी बातें हो रही है, पुलिस है, FC है, सारे।
इस वाकये की जिम्मेदारी ताहाल किसी ग्रुप या फर्द ने कबूल नहीं की है। ताहम तहसीली दुक्की का एक बड़ा हिस्सा जिला कोलू से मुलहका है और जिला कोलू कलदम बलोच लिबरेशन आर्मी का मरकज करार दिया जाता है। ये तंजीम सूबे में पुरतशद्दुद कार्रवाइयां करती रही हैं। कोलू में तेल व गैस के अलावा कोयला और दीगर मादनियात के बड़े ज़खायर मौजूद हैं। गुज़श्ता साल 15 जून को कलदम BLA से ताल्लुक़ रखने वाले मुसल्ला अफराद ने कायद आज़म से मंसूब ज़ियारत रेजिडेंसी को बम धमाकों से तबाह कर दिया था। हुकाम ने दावा किया था कि रेजिडेंसी पर हमला करने वाले मुसल्ला अफराद ने तहसील दुक्की के रास्ते को ही इस्तेमाल किया था। बलोचिस्तान में चंद इलाकों चमावलंग, दुक्की, मच, संजदी, मारवाड़ में जेर ज़मीन कोयले के बड़े बड़े ज़खायर मौजूद हैं और यहाँ लगभग 40,000 अफराद कोयला निकालने के काम से वाबस्ता हैं। इन कोयला कानों पर अक्सर व बेशतर बलोच अस्करी तंजीमें हमले करती रहती हैं और बाज़ औक़ात मजदूरों को भी अगवा कर लिया जाता है। 2012 में 7 कानकुनों को अगवा करने के बाद कत्ल कर दिया गया था, जबकि 2013 में अगवा किए जाने वाले 8 कानकुनों को बाद में रिहा कर दिया गया था। सतार काकड़, वॉइस ऑफ अमेरिका, क्वेटा।
जुमेरात को पाकिस्तान के वज़ीर-ए-आज़म नवाज शरीफ कराची पहुंचे, जहां उन्होंने गवर्नर हाउस में एक आला सतही इजलास की सदारत की और शहर के लिए ग्रीन लाइन नामी मेट्रो बस लॉन्च करने का ऐलान किया। वफाकी हुकूमत मेट्रो बस सर्विस के इस प्रोजेक्ट के लिए 15 अरब रुपए फराहम करेगी। इस बारे में कराची से शाइस्ता जलील की रिपोर्ट।
पाकिस्तान के वज़ीर आज़म नवाज शरीफ जुमेरात के रोज़ मुल्क के इक्तिसादी मरकज शहर कराची पहुँचे। वज़ीर आज़म का कहना था कि इस दौरे का मकसद शहर में अमन अमान की सूरत हाल के लिए किए जाने वाले इकदाम का जायज़ा लेना था। जुमेरात को वज़ीर आज़म ने कराची में आला सतह इजलास की सदारत की, जिसमें वफाकी वज़ीर दाखला चौधरी निसार अली खान के अलावा वज़ीर आला सिंध कायम अली शाह और कानून नाफिज करने वाले इदारों के आला अहदेदारों ने शिरकत की। वज़ीर आज़म ने कराची में तमाम मुतल्लिका इदारों को जराइम पेशा अनासिर के खिलाफ टारगेटेड कार्रवाइयाँ तेज़ करने की हिदायत की है। वज़ीर आज़म ने पुलिस अहलकारों पर होने वाले जानलेवा हमलों पर अफसोस का इजहार करते हुए कहा कि इनकी कुर्बानियां रायगा नहीं जाएंगी। जुमेरात के रोज़ गवर्नर हाउस कराची में वज़ीर आज़म की ज़ेर सदारत होने वाले इजलास में मेट्रो बस सर्विस समेत कराची सर्कुलर रेलवे और फरामी आप के मंसूबे ज़ेर बहस लाए गए। कराची सर्कुलर रेलवे पर वज़ीर आज़म का कहना था कि सिंध हुकूमत जायका की शराइत पूरी कर दे, वफाक मुकम्मल तआवुन फराहम करेगा। इनका कहना था कि ये तासुर गलत है कि हुकूमत सिर्फ लाहौर को बनाना चाहती है, कराची को नज़रअंदाज करने के बारे में सोच भी नहीं सकते। फरामी आप के मंसूबे पर वज़ीर आज़म का कहना था कि कराची में पानी का मसला संगीन है, तोसी मंसूबों से काबू पाया जा सकता है। वज़ीर आज़म ने कराची में फरामी आप के मंसूबों के लिए वफाक की जानिब से 13 अरब रुपये देने का ऐलान किया है। नवाज शरीफ ने कराची के लिए मेट्रो बस मंसूबे ग्रीन लाइन के आगाज़ का ऐलान करते हुए कहा कि وفاقی حکومت اس کے لیے 15 ارب فراہم کرے گی۔ وزیر اعظم نے اس موقع پر کراچی میں ترقیاتی منصوبوں سے متعلق اجلاس سمیت کاروباری شخصیات سے بھی ملاقاتیں کی۔ شائستہ جلیل، وائس آف امریکہ، کراچی۔
پاکستان کی قومی اسمبلی میں حزب اختلاف کے رہنما سید خورشید شاہ نے کہا ہے کہ عمران خان کو لانگ مارچ کی اپیل کی بجائے اپنے اختلافات پارلیمان میں لانے چاہیے۔ اس بارے میں اسلام آباد سے ناصر محمود کی رپورٹ۔
وفاق میں حزب مخالف کی سب سے بڑی جماعت پاکستان پیپلز پارٹی نے ایک بار پھر کہا ہے کہ وہ ایسی کسی بھی کوشش کی حوصلہ افزائی نہیں کرے گی جس سے ملک میں جمہوری نظام کے پٹڑی سے اترنے کا خدشہ ہو۔ قومی اسمبلی میں قائد حزب اختلاف سید خورشید شاہ نے جمعرات کو صحافیوں سے گفتگو میں کہا کہ اگر کسی سیاسی جماعت کو نظام سے متعلق کسی بھی طرح کے تحفظات ہیں تو اس پر بات کرنے کا درست مقام پارلیمنٹ ہے، نہ کہ ملک کی سڑکیں۔ یہ بات انہوں نے پاکستان تحریک انصاف کے سربراہ عمران خان کی طرف سے گزشتہ سال کے عام انتخابات میں دھاندلی کے الزامات کی طول پکڑتی تحقیقات اور مسلم لیگ نون کے طرز حکمرانی کے خلاف آئندہ ماہ ایک لانگ مارچ کے اعلان کے تناظر میں کہی۔ تحریک انصاف کا موقف ہے کہ اس کا احتجاج جمہوریت نہیں بلکہ حکومت کے خلاف ہے۔ خورشید شاہ کا کہنا تھا کہ اگر عمران خان کی جماعت جمہوریت کو ڈیریل نہیں کرنا چاہتی تو اسے چاہیے کہ وہ پارلیمنٹ میں اپنے تحفظات پر بحث کرے۔
جب آپ میرے بھائی ڈیریل نہیں کرنے جاتے، آؤ پارلیمنٹ موجود ہے، ہم کھل کے بات کرتے ہیں۔ جو پارلیمنٹ کے ہوتے ہوئے اگر ہم اپنے فیصلے روڈوں پہ کرنے لگے تو پھر تو نیچرلی یہ سسٹم نہیں چل سکتا۔ پھر اس لیے ہمیں بیٹھ کے ایشوز کو حل کرنا چاہیے۔
تاہم تحریک انصاف کے وائس چیئرمین شاہ محمود قریشی نے وائس آف امریکہ سے گفتگو میں قائد حزب اختلاف کے مشورے پر رد عمل کا اظہار کرتے ہوئے کہا،
پارلیمنٹ میں تو ہم موجود ہیں، پارلیمنٹ میں ان ایشوز کو ہم پچھلے ایک سال سے اٹھا رہے ہیں اور حکومت نے ان پر کوئی سنجیدگی کا مظاہرہ نہیں کیا۔ وی آر کنوینسڈ ناؤ کہ یہ بالکل پارلیمنٹ کے فورم کو کوئی اہمیت نہیں دیتے۔ پارلیمنٹ کے اب دیکھیں نا، اتنا بڑا یہ جو چیزیں ہوئی ہیں، اب آپ نے اتنے بڑے بڑے فیصلے کیے ہیں، یہ پارلیمنٹ میں کرتے ہیں، پارلیمنٹ کی تو انہوں نے اہمیت رکھی نہیں ہے۔
حکومتی ارکان بھی یہ کہتے آئے ہیں کہ ریلی اور جلسے ہر کسی کا جمہوری حق ہے، لیکن ملک کو درپیش موجودہ مسائل خصوصاً سلامتی کی صورتحال کے تناظر میں ایسے اجتماعات نامناسب ہیں، اور یہ ان کے بقول ملک کی معیشت کو پیروں پر کھڑا کرنے کی حکومتی کوششوں کے لیے بھی مضر ثابت ہو سکتے ہیں۔ پیپلز پارٹی کے رہنما خورشید شاہ کا کہنا تھا کہ ماضی میں ان کی جماعت کی حکومت کے خلاف بھی سازشیں ہوتی رہیں، لیکن ان کا نقصان ملک کو آمریت کی شکل میں بھگتنا پڑا۔
ہم ان سازشوں کے کبھی کبھی شکار رہے ہیں، میں کھل کے بات کرتا ہوں۔ 90s میں بھی ہوا، تو 93 میں بھی ہوا، اور 97 میں کوشش بھی کی گئی۔ کبھی ہمیں لانگ مارچ کیا گیا، ہم نے کیا، کبھی 18 مہینے کے لیے آئے، کوئی 30 مہینے کے لیے آئے، کوئی 36۔ الٹیمیٹلی مارشل لا لگے اور پھر 10.5 سال کے لیے پیچھے۔
پاکستانی فوج نے حکومت کی ہدایت پر گزشتہ ماہ شمالی وزیرستان میں ملکی اور غیر ملکی شدت پسندوں کے خلاف بھرپور کارروائی شروع کی تھی، اور غیر جانبدار حلقوں کا موقف ہے کہ اس صورتحال میں سیاسی قائدین کو باہمی اختلافات کو پس پشت رکھتے ہوئے تدبر کا مظاہرہ کرنا چاہیے۔ ناصر محمود، وائس آف امریکہ، اسلام آباد۔
بیجنگ میں امریکہ اور چین کے درمیان اعلی سطحی بات چیت سیکیورٹی اور معاشی امور پر کوئی خاص پیش رفت حاصل کیے بغیر ختم ہو گئی۔ اس بارے میں شینن وین سینٹ کی رپورٹ۔ یو ایس چائنا اسٹریٹجی کین اکنامک ڈائیلاگ کہلانے والے ان سالانہ مذاکرات میں دونوں ممالک کو دو طرفہ تعلقات پر بات چیت کا موقع ملتا ہے۔ ایک نیوز کانفرنس کے دوران وزیر خارجہ جان کیری نے چین کے ساتھ اچھے تعلقات کے امریکی عزم کو دہرایا۔ جان کیری کا کہنا تھا،
The United States and China are committed to a new model of relations based on
امریکہ اور چین اپنے تنازعات ایک نئے ماڈل کی بنیاد پر حل کرنے کا عزم کیے ہوئے ہیں جو تعاون اور تعمیری حکمت عملی پر مبنی ہے۔ امریکی وزیر خارجہ جان کیری کا کہنا تھا کہ انہیں چین کے ہیکروں کی جانب سے امریکی حکومت کی فائلوں تک غیر قانونی رسائی کا علم چینی رہنماؤں کے ساتھ ملاقاتوں کے بعد ہوا۔ ان کا کہنا تھا کہ بظاہر کوئی حساس معلومات تو چرائی نہیں گئی، لیکن انہوں نے چینی رہنماؤں کے ساتھ کھلے انداز میں سائبر سیکیورٹی پر بات کی ہے۔ جان کیری کا کہنا تھا کہ امریکی عہدیداروں نے متعدد امور پر بیجنگ کے ساتھ مشترکہ لائحہ عمل تلاش کیا ہے، جس میں تخفیف اسلحہ، قانون کی حکمرانی کی اہمیت، چین کی اپنے ہمسایوں کے ساتھ کشیدگی اور فوج کے ساتھ بھرپور مذاکرات شامل ہیں۔ تاہم انہوں نے اس کی زیادہ تفصیلات نہیں بتائیں۔ ان مذاکرات کے نتیجے میں اہم ترین معاہدہ ماحولیاتی تبدیلیوں پر سمجھوتوں کا ایک سلسلہ ہے۔